आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। श्रोता, प्रभु येशू ख्रीष्टको मधुर सामर्थ्य नाममा मेरो ख्रीष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। श्रोता, आज पनि तपाईहरू सबैलाई यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। आशा छ तपाई सबैले यस कार्यक्रमबाट धेरै भन्दा धेरै आत्मिक लाभहरू उठाइरहनु भएको छ। श्रोता, हामी सदैव तपाईहरूबाट पत्रको अपेक्षा गर्दछौ, आशा गर्दछौ, र हामी पनि तपाईहरूको पत्रको जवाब दिने प्रयास गर्नेछौ यथासम्भव चाँडो भन्दा चाँडो। श्रोता, आज हामी नयाँ पुस्तकबाट बाइबल अध्ययन गर्न गइरहेका छौं। त्यो पुस्तक हो पुरानो नियमको नहेमिया। म आशा गर्दछु कि यो पुस्तकको अध्ययबाट पनि तपाईहरू धेरै आत्मिक आशिष पाउनुहुनेछ। सबभन्दा पहिले हामी देख्नेछौ यसको परिचय। मित्र, यस पुस्तकको लेखकको सम्बन्धमा नहेमिया एक अध्याय एक पदमा उल्लेखित पहिलो वचन संज्ञाको प्रयोगले यो बताउँदछ कि यस पुस्तकको लेखक नहेमिया स्वयं नै थिए। यदि एज्रा नै लेखक भएको भए तब उसले नहेमियाको बही खाताबाट प्रतिलिपि सारेका थिए। यो पुस्तक एज्राको पुस्तक जस्तै पत्रहरूको प्रतिकपीहरू, घोषणाहरू, दर्ताहरू र अन्य दस्तावेजहरू छन्। उही व्यक्तिले दुवै पुस्तकहरू लेखेका थिए। सम्भवत दुवै पुस्तक एज्राले नै लेखेका थिए। एज्रा र नहेमियाको पुस्तक हिब्रू धर्मग्रन्थ सूचीमा एउटै पुस्तक छ। नहेमिया एक साधारण व्यक्ति थिए र एज्रा पुजारी थिए। एज्राको पुस्तकमा विशेष जोड़ मन्दिरको पुजारीलाई दिइएको छ भने नहेमियाको पुस्तकमा विशेष जोड़ यरूशलेमको पर्खालहरूको पुननिर्माणमाथि जोड़ दिइएको छ। एज्रामा हामीसँग आफ्नो मुलुकमा पुनः फर्काईको धार्मिक पक्ष छ भने नहेमियाको पुस्तकमा हामीसँग आफ्नो मुलुकमा इसरायलीहरूको पुनर्वास वा पुनः फर्काईको वा फर्की आउने कुराको राजनैतिक पक्ष छ। एज्रा शास्त्री र पुजारीको असल प्रतिनिधि थिए र नहेमियाको शक्तिशाली फारसको राजा आर्सार्जसको राजमहलमा महत्वपूर्ण काम थियो, उपाधि थियो, तर उसको हृदय सधैं परमेश्वरको मानिससँग र यरूशलेममा परमेश्वरको काम र योजनामाथि हुन्थ्यो। अनि जहाँसम्म यो पुस्तक लेखिएको समय र मितिको सम्बन्धमा, यो कालक्रमिक रूपमा ऐतिहासिक पुस्तकहरूको अन्तिम पुस्तक हो। अनि जहाँसम्म समयको सम्बन्धमा, हामी लाइनको अन्त्यतिर आइपुगेका छौं जहाँसम्म यहुदीहरूको सम्बन्धमा पुरानो नियम तिनीहरूको इतिहासको अगाडि जाँदैन। एज्राको पुस्तकले दोस्रो इतिहासपछि 70 वर्ष कैद वा बन्धुवाको बारेमा कथाको सिलसिलाको सूत्र टिप्दछ। 70 वर्षको कैद वा बन्धुवाको समय अवधि पूरा भइसकेको छ र ती यहुदीहरू आफ्नो इसरायलीहरूको मुलुकमा फर्की आउँदछन्। एज्राको प्रतिनिधित्वमा फर्की आउने दोस्रो दलका पहिलो दललाई प्रतिनिधि गर्ने यरुबाबेल फर्की आएपछि करिब 50 वर्षपछि मात्र फर्की आएथे। अनि नहेमिया एज्रा पछि करिब 50 वर्ष बाद अर्थात पछिबाट फर्की आएथे। यो आँकडा मोटामोटी हो र कैद र बन्धुवापछि इसरायलको इतिहासमा यात्राको चरण देखाइएको छ। यसले हामीलाई दानियलको 70 हप्ताको अगमबाड़ी कसरी सामान्य र यथोचित तरिकाले तस्विरसँग मेल खाएको रहेछ भनेर बताउँदछ। दानियलको 70 हप्ताहरू एज्राको पुस्तकसँग होइन, नहेमियाको पुस्तकसँग शुरू हुन्छ। दानियल 9:25 भन्दछ कि यरूशलेमको पुनः प्राप्ति र पुननिर्माण हुनेछ भन्ने वचन निस्केको समयदेखि एक अभिषेक जन एक राजकुमार देखा परेको समयसम्म 7 हप्ता पुग्नेछ। त्यसपछि 62 हप्तासम्म अनि नहेमियाको पुस्तकमा घटनाको विषयहरूको पृष्ठभूमि हो। दानियल 9:25 अन्तिम खण्डमा भनिएको छ, त्यो सहर कष्टको समयमा फेरि बसालिनेछ। मित्र, यस समयको मिति सम्बन्धी डाक्टर रोबर्ट अण्डरसनले दिएको रूपरेखा तपाईंलाई बताउन चाहन्छु, जुन दानियलको 70 हप्ताको समस्याहरूको सन्तुष्टिपूर्ण समाधान भएको देखिन्छ। एज्रा एक अध्याय एकदेखि चारमा कोरेशको भजन 537 ख्रिष्टपूर्वमा दिएको थियो, अनि नहेमिया दुई अध्याय एकदेखि आठ पदमा आर्सार्जिसको भजन उसको शासनको बीसौं वर्षमा 445 ख्रिष्टपूर्वमा दिइएको थियो, अनि त्यहाँबाट दानियलको 70 हप्ताको अगमबाड़ी शुरू हुन्छ, अनि पहिलो 7 हप्ताहरू 397 ख्रिष्टपूर्वमा अर्थात मलाकीको पुस्तकसम्म अन्त्य हुन्छ। मित्र, हामी यसको बारेमा दानियलको पुस्तकमा अझ धेरै विवरण सहित जानकारी लिनेछौं, जुन अध्ययन गर्न निकै महत्वपूर्ण छ। आज हामी नहेमिया एक अध्यायबाट बाइबल अध्ययन गर्नेछौ। परमेश्वरबाट चुनिएका जातिहरू अन्य जातिहरूतिर साक्षी दिन बोलाइएका वा अन्य जातिहरूलाई साक्षी दिन बोलाइएका थिए, तर तिनीहरू पटक पटक यी अन्य जातिहरूको जालमा फसे, तिनीहरूको देवताहरूको पूजा गर्न थाले, तिनीहरूको जस्तै जीवन जिउन थाले, तिनीहरूले जस्तै आफ्नो जीवनलाई चलाउन शुरू गरे, जसको कारण परमेश्वरले तिनीहरूलाई प्रतिमा पूजकहरूको अन्य स्थान बाबेलमा कैदी वा बन्दुवा बनाइ पठाउनुभयो। तर 70 वर्षपछि तिनीहरू प्रतिमा पूजाको परित्याग गरी परमेश्वरतिर फर्के, तर तिनीहरूको पुनर्स्थान र पुनप्राप्ति अपूर्ण थियो। तिनीहरू यस समयदेखि उता रोमी साम्राज्यको समयसम्म स्वतन्त्रता र छुटकारा पाएका थिएनन् र नयाँ नियम तिनीहरू रोमको शासन मुनि रहेको कुराहरूको उल्लेख गर्दै शुरू हुन्छ। तीनजना मानिसले यरूसलेमको पुननिर्माणको काममा महत्वपूर्ण भूमिका निभाएका थिए। ती तीन व्यक्तिहरू थिए यरुबाबेल, एज्रा र नहेमिया। परमेश्वरले यी तीन व्यक्तिहरूलाई विभिन्न तरिकामा प्रयोग गर्नुभयो। अमित्र, यो कुराको ध्यान दिऊ कि नहेमियाको पुस्तकको पहिलो 7 अध्यायहरू यरूसलेमको शहरहरूको पर्खालहरूको पुननिर्माणसँग व्यवहार गर्दछ, अनि बाँकी अध्यय जागृति र सुधारसँग व्यवहार गर्दछ। यो पहिलो एक अध्याय नहेमियाको प्रार्थनासँग शुरू हुन्छ। नहेमिया एक अध्याय एक र दुई पदमा भनिएको छ, हकल्याको छोरो नहेमियाको विवरण। बीसौं वर्षको किसलेप महिनामा जब म राजधानी सुसनमा थिएँ, तब मेरा दाजु मध्येका एकजना हनानी अरू कोही मानिससँग यहुदाबाट आइपुगे। मैले यरूसलेमको र कैदबाट अरू बाँचेका यहुदीहरूको विषयमा तिनीहरूसित सोधपूछ गरे। मित्र, यस बेलासम्म तिनी बाबेलमा नै थिए। नहेमिया पनि आफ्नो मुलुकमा फर्किजान सक्थे, तर केही कारणवश तिनी फर्केर गएनन्। नहेमिया त्यसको सट्टामा नोकरी गर्न थाले त्यही महलमा। म उसलाई आलोचना गर्दिन, किनभने परमेश्वरले यस्ता मानिसहरूलाई पनि आफ्नो काममा प्रयोग गर्नुहुन्छ, र उहाँले नहेमियालाई पनि आफ्नै तरिकाले प्रयोग गर्नुभयो आफ्नो महिमाको निम्ति। यो कुरालाई ध्यान दिनुहोस् कि यो व्यक्ति अति नै महत्वपूर्ण स्थानमा थिए, किनभने राजाको देखरेख गर्ने उसको मध्य टक्र्याउने काम अति नै ठूलो काम हो, साधारण होइन। तर पनि यस व्यक्तिसँग परमेश्वरको कामको लागि ख्याल र वास्ता थियो। परमेश्वरको निम्ति महान बोझ दर्शन थियो। एक दिन जब नहेमिया महलमा काममा यताउता व्यस्त थिए, उसले एकजना यहुदी भाइ यरूसलेमबाट आएको सुने र देखे, जसले सम्भवत आफूले सन्देश लिएर आएका थिए। नहेमियाले उसलाई रोकेर सोधे, त्यहाँ यरूसलेममा हाल खबर के कस्तो छ त? कामहरू कसरी चलिरहेको छ? अहिले उनले यो खबर भन्छन्। तीन पदमा भनिएको छ, तिनीहरूले मलाई भने, अझै पनि प्रदेशमा नै रहेका र कैदबाट छुटेकाहरूले पनि साह्रै दुःख र निन्दाहरू सहनु परेको छ। यरूसलेमको पर्खाल भत्काइयो र त्यसका ढोकाहरू आगोले जलाइएर नष्ट गरियो। मित्र, यो त्यति सुन्दर तस्विर होइन, यो त्यति असल खबर होइन। ओ, परमेश्वरको कार्य र उहाँको जनहरूको यो कस्तो दयनीय स्थिति थियो। नहेमिया यो प्रतिवेदन रिपोर्टको अति नै व्याकुल भए, निराश भए जब तिनले सुने। नहेमियाले यो सुनेर उत्तरमा धेरै कुराहरू भन्न सक्थे। उनले यो भन्न सक्थे, ओ, यो त एकदम खराब कुरा सुनियो। यो कुरा सुनेर मलाई पनि अति नै दुःख लाग्यो। म तिनीहरूको निम्ति प्रार्थनामा सम्झनेछु। परमेश्वरले तिनीहरूलाई आशिष दिउन्। नहेमियाले यस्ता आत्मिक बनावटी कुराहरू भन्न सक्थे। उसले यस्ता बोक्रे आत्मिक भक्त देखा पर्ने सुनाइ पर्ने कुराहरू भनेर सान्त्वना दिन सक्थे, तर नहेमिया त्यस किसिमका बोक्रे ओठे र पाखण्डी व्यक्ति थिएन। उसलाई हृदय भित्रबाट परमेश्वरको काम र परमेश्वरको जनहरूप्रति वास्ता र बोझ थियो। अगाडि हामी देख्छौ नहेमियाको प्रार्थना। ओ, यस पदबाट हामी थाहा पाउँछौ कि नहेमियालाई परमेश्वरको कार्य र परमेश्वरको जनहरूप्रति कस्तो ख्याल र वास्ता रहेछ। सुन्नुहोस्, जब उनले यस्तो खबर समाचार सुने यरूसलेममा र त्यहाँका मानिसहरूको पर्खाल निर्माण कार्यमा, तब उनको प्रतिक्रिया यहाँ सुन्नुहोस्। पदचारमा भनिएको छ, मैले यो समाचार सुनेपछि म बसेर रोएँ, म केही दिनसम्म विलाप गर्दै रहे र उपवास बसेर स्वर्गीयका परमेश्वरसँग प्रार्थना गर्दै रहे। पाँच पदमा भनिएको छ, मैले यही प्रार्थना गरेर रोई रोई महान र भययोग्य परमेश्वर पितालाई भने, हे परमप्रभु स्वर्गीयका परमेश्वर, तपाईंलाई प्रेम गर्नेहरू र तपाईँका आज्ञाहरू पूरा गर्नेहरूसँग आफ्नो करार विश्वसनीयता पूरा गर्नुहुन्छ वा तपाईँ विश्वासित पूरा गर्ने परमेश्वर हुनुहुन्छ। मित्र, यो महान प्रार्थना हो। हाम्रो परमेश्वर महान र भययोग्य हुनुहुन्छ। पाप र अधर्मको विरूद्धमा उहाँको अर्थात उहाँले पापको घृणा गर्नुहुन्छ र दण्ड दिनुहुन्छ, अनि यसप्रति उहाँ भययोग्य हुनुहुन्छ। तर उहाँले उहाँलाई प्रेम गर्नेहरू र उहाँका आज्ञाहरू पालन गर्नेहरूसँग आफ्नो विश्वसनीयता पूरा गर्नुहुनेछ। विश्वसनीयता र विश्वासित पूरा गर्ने परमेश्वर पनि हुनुहुन्छ। हो मित्र, उहाँ दण्डको परमेश्वर हुनुहुन्छ, तर उही समयमा अनुग्रहको परमेश्वर पनि हुनुहुन्छ। यो कुरा नहेमियाले थाहा पाए। अगाडि उनी आफ्नो कुरालाई जारी राख्छन्। पद छमा भन्छन्, इसरायली तपाईँका दासहरूको पक्षमा गरेको मेरो प्रार्थना सुन्न आफ्नो कान थाप्नुहोस् र आफ्नो आँखा खोल्नुहोस्। तपाईँको विरूद्धमा हामी इसरायलीहरूले गरेको पापको लागि म कायल हुँदैछु। म र मेरो घराना पनि त्यसका दोषी छौ। मित्र, यो महान प्रार्थनामा नहेमियाले प्रयोग गरेका शब्दहरूमा ध्यान दिनुहोस्। के उनले खालि यो भने कि तिनीहरूले गरेका सबै पापको पश्चाताप गर्न आउँदैछु? अहँ, होइन, उनी त्यसरी प्रार्थना गरेनन्। बरु उनले यसरी भनेर पश्चाताप गरे। प्रार्थनामा भने, तपाईँका विरूद्धमा हामी सबै इसरायलीहरूले गरेका पापको कायल म हुँदैछु। म र मेरो पिताको घराना पनि यसको दोषी छौ। मित्र, आज हामी कति यस प्रकार हाम्रा मण्डलीहरूमा पश्चाताप गर्दछौ। उनको प्रार्थनामा नहेमियाले पश्चाताप गरे। यहुदीहरूको असफलता वा पतनको पापको कारणले उनले यो भनेनन्। उनले भने, दुवै म र मेरो पिताका घरानाले पाप गरेका छौ। मित्र, यी व्यक्ति फरिसी जस्तै बोक्रे पाखण्डी आत्मधर्मी स्वधर्मी थिएन। सात पदमा भनिएको छ, तपाईँले आफ्नो दास मोसालाई दिनुभएका आदेशहरू हामीले पालन गरेनौ। तपाईँले दिनुभएको विधि नियमहरूको पालन नगरेर हामीले तपाईँको विरूद्धमा पाप गरेका छौ। हामी यसबाट यो जान्न सक्छौ कि नहेमियाले परमेश्वरको वचनमाथि विश्वास गरे र त्यसमा आश्रित भए, र उनले परमेश्वरको वचन जानेथे। परमेश्वरको आज्ञाहरूको उपेक्षा गरिएको देखेर उनी दुखी थिए। आठ र नौ पदमा भनिएको छ, आफ्नो दास मोसालाई यसो भनेर गर्नुभएको आदेशलाई सम्झनुहोस्, यदि तिमीहरू अविश्वासी भयो भने म तिमीहरूलाई जाति जातिहरूको बीचमा तितर बितर पार्नेछु, र यदि तिमीहरूले ममाथि विश्वास गर्यौ र मेरो आज्ञाहरू पालन गर्यौ भने पृथ्वीका पल्लो छेउसम्म तितर बितर भएका तिमीहरूका छोरा छोरीहरूलाई म भेला गर्नेछु, र मेरो नौका वासस्थान हुन मैले छानेको ठाउँमा म तिमीहरूलाई फर्काएर ल्याउनेछु। नहेमियाले परमेश्वरको वचनमाथि मात्र विश्वास गरेनन्, उनले यहुदीहरूको यरूसलेममा पुनः फर्काईमा पनि विश्वास गरे। नहेमियाले परमप्रभुलाई भने, तपाईँले भन्नुभएको थियो, यदि हामीले तपाईँको आज्ञाको उल्लङ्घन गर्यौं भने तपाईँले हामीलाई तितर बितर पार्नुहुन्छ, र हामीले तपाईँको आज्ञाको उल्लङ्घन गर्यौं, अनि तपाईँले यो पनि भन्नुभयो, यदि हामी फेरि टुटेको मन लिएर तपाईँसँग फर्केर आयौं भने तपाईँले हामीलाई पृथ्वीको पल्लो छेउसम्म तितर बितर पार्नु भए तापनि हामीलाई आफ्नो मुलुकमा पुनः फर्काएर ल्याउनुहुनेछ। नहेमियाले
परमेश्वरको प्रतिज्ञामाथि विश्वास गरे कि यहुदीहरू आफ्नो मुलुकमा फर्किआउनेछन्। त्यसकारण उनले त्यस किसिमले प्रार्थना गरे अनि 10 र 11 भनिएको छ, तपाईँले आफ्ना महाबल र शक्तिशाली हातले उद्धार गरिएका तिनीहरू तपाईँका दासहरू तपाईँका प्रजा हुन्। हे परमेश्वर, मेरो विनम्र प्रार्थनामाथि ध्यानसित कान थाप्नुहोस् र तपाईँको नाउँको सम्मान गर्न प्रसन्न हुने तपाईँको दासको प्रार्थना सुन्नुहोस्। मेरो आजको दिन मलाई सफल तुल्याउनुहोस् र यी मानिसहरूलाई ममाथि दया देखाउने मन दिनुहोस्। त्यसबेला म राजाका मध्य टक्र्याउनेका अधिकारी थिए। नहेमिया परमेश्वरद्वारा प्रयोग गरिन चाहन्छन् र उनी सेवा गर्न इच्छुक पनि छन्, तर उनी परमेश्वरको अगाडि कुदिरहेका छैनन्। उनी परमेश्वरसँग प्रार्थनामा यसो भन्छन्, यदि तपाईँ मलाई तपाईँको काममा प्रयोग गर्न चाहनुहुन्छ भने म आफैलाई उपलब्ध गराउनेछु। जब नहेमियाले आफ्नो प्रार्थनामा राजाको बारेमा बोले, उनले तिनलाई यसो भनेर सम्बोधन गरे, यी मानिसहरू अर्को दिन हामी देख्नेछौ कि नहेमिया राजा कहाँ गएर आफ्नो मुलुकमा फर्की जानको निम्ति अर्जी चढाए। उनी परमेश्वरको सामु अघि बुझ्न चाहँदैनन् कि परमेश्वरको इच्छा नजानिकन। त्यसैले उनी सर्वप्रथम उहाँ कहाँ प्रार्थनामा जान्छन्। ओ मित्र, यो आज हाम्रो लागि कस्तो राम्रो पाठ छ। प्रभुले आजको यो बाइबल अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्। यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
प्रिय श्रोता, यतिन्जेल तपाईले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6779। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6779, 98 4705 6779। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।